ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد باب مثل الدنيا في الآخرة وقوله تعالى إنما الحياة الدنيا لعب ولهو إلى قوله متاع الغرور وبه قال حدثنا عبد الله بن مسلمة قال حدثنا عبد العزيز بن أبي حازم عن أبيه عن سهل بن سعد رضي الله تعالى عنه قال سمعت النبي صلى الله تعالى عليه وسلم يقول موضع صوت في الجنة خير من الدنيا وما فيها ولغدوة في سبيل الله أو روحة خير من الدنيا وما فيها یہ عنوان قائم کیا ہے مثل الدنیا فی الآخرہ آخرت کے مقابلے میں دنیا کی حیثیت کیا ہے مسلم شریف میں حضرت مستورد ابن حداد شداد رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا واللہ ما الدنیا فی الآخرت الا مثل ما یجعل احدکم اصبعہ فی الیم فلینظر بما یرجو اللہ کی قسم آخرت کے مقابلے میں دنیا کی مثال ایسی ہے جیسے تم میں سے کوئی آدمی اپنی ایک انگلی سمندر کے اندر ڈبوئے اور نکالنے کے بعد دیکھے کہ وہ انگلی سمندر میں سے کیا لے کر واپس آئی ہے۔ ظاہر ہے یا تو خالی تری ہی تری ہوگی یا اگر ذرا پانی ہے تو آدھ قطرہ۔ تو انگلی کے اوپر سمندر کے اندر سے جو تری آئی یا آدھ قطرہ پانی آیا اس تری یا آدھ قطرے پانی کی حیثیت پورے سمندر کے پانی کے مقابلے میں کیا ہے؟ کچھ بھی نہیں۔ بس نبی کریم صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں کہ دنیا کی مثال آخرت کے مقابلے میں ایسی ہے، بلکہ حضرات شرح فرماتے ہیں کہ یہ بھی جو نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا وہ ایک سمجھانے کے لیے، हमारी फहम में लाने के लिए, वरना अगर देखा जाए तो दुनिया को वो हैसियत भी आखिरत के मुकाबले में हासिल नहीं। इसलिए कि समंदर का पानी कितना ही ज्यादा हो, बहरहाल उसकी एक हद है, लिमिटेड तो है, वो महदूद तो है। और ये उंगली के ऊपर जो तरी या कतरा आया है वो भी महदूद है, एक महदूद को दूसरे महदूद के साथ कुछ न कुछ निस्बत होती है, उसका सौवां हिस्सा, हजारवां हिस्सा, लाखवां हिस्सा, करोड़वां हिस्सा, अरबवां हिस्सा, वो न कुछ हिस्सा होगा। लेकिन दुनिया फानी और खत्म होने वाली और आखिरत बाकी, दुनिया मुतनाही और आखिरत गैर मुतनाही, बे इंतहा, लामहदूद, अनलिमिटेड। दुनिया लिमिटेड और आखिरत अनलिमिटेड। अब जाहिर है लिमिटेड को अनलिमिटेड के साथ क्या निस्बत हो सकती है, ये तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक मिसाल से समझाया। कि दूसरी बात यह है कि दुनिया की चीजें जो है लिमिटेड अनलिमिटेड का मसला तो रहा, फिर उसकी जो है कमियत और कैफियत, क्वालिटी और क्वांटिटी, दुनिया की चीजों की क्वालिटी देख लो, एक घटिया कारखाने में बना हुआ माल होता है और एक दुनिया के आला फैक्ट्री के अंदर बनी हुई चीज, दोनों में क्या निस्बत, वो भी एक मिसाल के लिए। वरना दुनिया की चीज और आखिरत की चीज की क्वालिटी कैफियत का सवाल ही नहीं पैदा होता दोनों में बराबरी का। यही हाल क्वांटिटी का है, कमियत का। दुनिया के अंदर जो मिला है कितना मिलेगा, आखिरत में जो हदीस में आता है सबसे आखिर में जो जहन्नम में से निकाला जाएगा, सबसे आखिर में अंदाजा लगाओ तो वो जहन्नम में भेजा गया, उसके पास उसके गुनाहों की सजा में, और जहन्नम में जो भेजे जाएंगे वो अपने गुनाहों की सजा भुगत भुगत कर उनमें से निकाले जाएंगे, सबसे आखिर में जो निकाला जाएगा। इससे मालूम हुआ कि दुनिया का सबसे ज्यादा गुनहगार आदमी था, मोमिन था, जहन्नम में से अल्लाह ने निकाला ईमान की वजह से, लेकिन सबसे आखिर में निकला। इससे उसके गुनाहों की कसरत और सबसे ज्यादा गुनाहों में बड़ा हुआ होना मालूम हुआ। उसके मुतालिक हदीस में आता है कि आखिर जब निकालेंगे और अल्लाह ताला उसको जन्नत में भेजेंगे तो उससे फरमाएंगे तमन्ना कर, तमन्ना कर, तू तमन्ना कर। आदमी क्या कहते हैं इसको गुजराती में, अपनी इच्छा तमन्ना करेगा, करते करते और यहां तक कि उसकी सारी तमन्नाएं खत्म, उसकी कुव्वत फिक्रिया, उसका उसकी सोच तमन्ना करते करते जवाब दे देगी, अल्लाह ताला उसको याद दिलाएंगे ये तमन्ना कर, ये तमन्ना कर, और उसके आखिर में फिर अल्लाह ताला फरमाएंगे कि जितना तूने तमन्ना की वो और दुनिया का 10 गुना। गोया इससे आप अंदाजा लगाएंगे कि जन्नत में जो सबसे कम दर्जे का आदमी, उसको क्वांटिटी मिकदार, क्वालिटी अपनी जगह पर, क्वांटिटी अब दुनिया के मुकाबले में, आखिरत के मुकाबले में दुनिया की हैसियत क्या है, हम और आप उसका अंदाजा लगा सकते हैं। दरअसल दुनिया की इस चमक दमक ने हमको ऐसा धोखे में डाला कि आखिरत के मुतालिक कुरान में अल्लाह तबारक तआला ने और हदीस में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने जो चीजें बतलाई, जरूरत तो यह है कि हम उसको बार बार पढ़े। जन्नत की नेमतों का तज़किरा कुरान में जो आया, तज़कीर बेआला इल्लाह, अल्लाह नेमतें, उससे शौक पैदा होता है एकाएका जन्नत का, और उस शौक की वजह से आमाल का शौक, और इनको सुन करके पढ़ करके دنیا کی نعمتوں کی کم حیثیت ہی ہمارے سامنے واضح ہوتی ہے, وہ بھی ہم نہیں کرتے. خیر, بہرحال یہ تو میں مسلم کی روایت کے حوالے سے بتلا رہا تھا کہ یہ بھی ایک مثال نبی کریم صلی اللہ علیہ وسلم نے دی. اس سے آپ اندازہ لگا سکتے ہیں کہ آخرت دنیا کے مقابلے میں کتنی بڑی ہے, کتنی بڑی ہے, دنیا کی کوئی حیثیت ہی. آگے امام بخاری رحمۃ اللہ علیہ نے اس باب کی روایت کو پیش کرنے سے پہلے قرآن پاک کی آیت کا حوالہ دیا. یہ سورہ حدید کی آیت ہے, اعلم انما الحیات الدنیا لعب ولہو وزینۃ وتفاخر بینکم وتکاثر فی الاموال والاولاد کمثل غیث اعجب الکفار نباتہ ثم یہیج فتراہ مصفرا ثم یکون حطاما وفی الآخرۃ عذاب شدید ومغفرۃ من اللہ ورضوان وما الحیاۃ الدنیا الا متاع الغرور. اس آیت میں اللہ تبارک و تعالیٰ نے انسان کی دنیاوی زندگی کی حقیقت کو, حیثیت کو بڑے عجیب و غریب انداز میں سمجھایا ہے. کیا فرماتے ہیں؟ اعلم, جان لو, خوب سمجھ لو, انما الحیات الدنیا لعب و لہو, کہ دنیا کی یہ زندگی کی حقیقت بس کیا ہے؟ کھیل اور کود. آگے وزینت اور ظاہری زینت, سجاوٹ, وتفاخر بینکم اور تمہارا ایک دوسرے کے اوپر فخر جتانا, وتکاثر فی الاموال والاولاد اور مال اور اولاد میں ایک دوسرے سے آگے بڑھنے کی کوشش کرنا. آیت کے اتنے سے ٹکڑے میں اللہ تعالی نے آدمی پیدا ہوتا ہے جب سے لے کر مرتے تک دنیاوی زندگی کے جن ادوار سے, مختلف حالات سے وہ گزرتا ہے, اس کا نقشہ کھینچا ہے. اس لیے کہ یوں سمجھیے کہ آدمی کی زندگی کی دلچسپیاں اس کے زندگی کے مختلف ادوار میں الگ الگ ہوتی ہے. ایک بچہ پیدا ہوا, ابھی وہ دودھ پیتا ہے, اور پھر کچھ بڑا ہوا سال ڈیڑھ سال کا, اب اس کو کس چیز سے دلچسپی ہے؟ لعب, کھیل. عربی زبان میں لعب اس کھیل کو کہتے ہیں جس کھیل میں کوئی فائدہ پیش نظر نہ ہو, خالی وقت گزاری. جو آدمی اس کھیل کو کر رہا ہے, جو گیم کھیل رہا ہے, اس گیم سے کوئی فائدہ حاصل کرنا مقصود نہ ہو, بس ایک وقت گزار. یہ جو چھوٹے بچے ہوتے ہیں سال دو سال سے لے کر پانچ چھ سال تک کی عمر کے, ان کے جو کھیل ہوتے ہیں کیا ہوتے ہیں؟ بس وہ اس میں وقت گزاری ہوتی ہے. اس کھیل کا کوئی مقصد نہیں ہوتا, کوئی فائدہ اس کھیل کو کھیلنے میں, ان کھیلنے والے بچوں کی نگاہوں میں کوئی فائدہ پیش نظر نہیں ہوتا, اس کو حاصل کریں گے فلاں فائدے کے لیے. بڑے جب ہوتے ہیں نو دس سال کے بعد, پھر بیس پچیس سال تک کے کھیل, اس میں کچھ فائدہ بھی ہوتا ہے پیش نظر, ورزش ہوتی ہے, تیراکی, نشانہ بازی, سمجھایا کہ نہیں, اور اس طرح گھوڑے سواری. تو اس میں کھیل دل بہلانے کے ساتھ ساتھ ایک فائدہ بھی کھیلنے والے کی نگاہوں میں ہوتا ہے. تو پہلا دور, مرحلہ جو تھا, پہلا دور, پہلی دلچسپی انسانی زندگی کے مختلف ادوار کے اندر اس کی دلچسپیاں بدلتی ہیں, اور ہر بعد والے دور کے اندر جب دلچسپی آتی ہے تو وہ اپنے پہلے والے دور کی دلچسپی پر خود ہی ہنستا ہے, اس کو حماقت محسوس کرتا ہے. ایک بچہ بچپن میں آپ نے بچوں کو کھیلتے, آپ بیٹھیے بچے آپس میں کھیل رہے ہو تو اس میں لڑائی جھگڑا ہوگا, ذرا سی بات میں مار دھاڑ, گویا ان کی حکومت چھن گئی. جو دوسرا اس کے ذریعے سے کیا کرنا چاہتا ہے, और दूसरा रोएगा, ऐसा रोएगा जैसा मालूम होता है कि उसका बंगला किसी ने छीन लिया। समझाया कि नहीं? ये हालांकि अब हम उस मंजर को जब देखते हैं तो उन पर क्या करते हैं, लेकिन वो जो वाकयतन वो संजीदगी के साथ उसमें मशगूल है। समझाया कि नहीं? ऐसा नहीं कि वो खाली बनावट कर रहे हैं, हकीकत के साथ। तो बचपन में जो खेल खेले जाते हैं, एक तो उन खेलों को खेलने के अंदर कोई फायदा पेश नजर नहीं होता, और उस दिलचस्पी में ऐसा बच्चा गया मशगूल होता है कि बस उसकी सारी दुनिया दौलत यही होती। फिर जरा समझ आई, बड़ा हुआ, अब लहूद, अब वो खेल जिसके अंदर खेलने वाले का कोई फायदा पेश नजर होता है, वर्जिश का जरा जो है जिस्म को ताकत पहुंचाए, घोड़े सवारी होती है, दौड़ना होता है, तैराकी, ये जो पानी के अंदर तैरने का है, और निशानाबाजी, ये मुख्तलिफ जो खेल होते हैं, खेल के अंदर तफरी और दिलचस्पी के साथ, दिल लगी के साथ साथ फायदा भी पेश नजर होता है, लेकिन है वो खेल, ये दूसरा दौर। अब उस दौर के बच्चों को जब वो पहले दौर वाले बच्चों का खेल दिखलाएंगे तो वो भी उन पर क्या करेंगे, हंसेंगे, वो खुद भी अपनी बचपन की उस हिमाकत को याद करके, यार मैं बचपन के अंदर इतनी सी बात, वो कौड़ियों से बच्चे खेलते हैं, कौड़ियों से, ये दो कौड़ी हार गया ना, वो दो कौड़ी जीत गया तो उस पर इतना गम करते हैं कि रात को खाना नहीं खाते, समझाएंगे जरा सी बात पर ये। तो उनको कोई समझाया कि ये कौड़ी की कोई हैसियत नहीं है, लेकिन वो इनकी समझ में नहीं आएगा। अब खुद बड़ा होने के बाद खुद उसकी निगाहों में वो एक बेहैसियत चीज बन गई, अब उसकी दिलचस्पी बदली, अब दूसरी किस्म का खेल आया लहून, अब उस खेल में दूसरी चीज, और कुछ जरा उम्र का, यानी ये वे 8 साल के बाद से लेकर 16-15 साल तक, फिर अब जवानी का दौर शुरू होता है, जीनतुन, फैशन, सजावट, लिबास की सजावट, जिस्म की सजावट, बाल, पता नहीं कहां से ये छपरी लेकर के आया इधर गए, वो सब दुखते रहते कि टोपी पहनी है कि बाल है, क्या है, लेकिन वो ऐसा मस्त है कि बस सारी दुनिया भले हंसती हो लेकिन वो अपने इसमें मस्त, वो समझता है कि मुझसे ज्यादा हसीन कोई है, यानी कपड़ों के भी जो मुख्तलिफ फैशन होते हैं, अजीब अजीब फटे हुए कपड़े हैं, अब पुराने लोग तो सही है इसको, इसमें मजा आ, लेकिन वो इसमें खुश है, इस फटी हुई पतलून की कीमत कीमती कर रहा, अच्छी पतलून के मुकाबले में डेढ़ ही वो ज्यादा कर रहा है, वो अच्छी लग रही, वही जीनत हो, क्या सजावट, फैशन, वह तफाखुर, और फिर अपनी जीनत और ये सारी चीजों में अपने हम असर और अपने हम उम्र जो दूसरे हैं ना उनके मुकाबले में क्या करना, फख्र करना, मैं तुमसे बड़ा हुआ, मुकाबला, समझाया कि नहीं? ये भी ये दिलचस्पी, चॉइस बदली उसकी अब इसके अंदर। और फिर आगे जब बुढ़ापा आता है, बुढ़ापे में आदमी सब बच्चों की शादियां करा दी, औलाद की औलाद हो गई, फैक्ट्रियां भी जमी हुई है, कारोबार भी चल रहा है, तकासुरुन फिल अम्माल वल औलाद, अम्माल और औलाद की ज्यादती, अब बूढ़ों के नजदीक ये फैशन की कोई हैसियत, वो तो वही पुराना लिबास पहने हुए बैठे हैं, लेकिन उनके चर्चे में वही ये बात आएगी, तुम्हारी कितनी फैक्ट्रियां, तुम्हारा कितना, तुम्हारा एम्पायर, तुम्हारा साम्राज्य कितना फैला हुआ है, तुम्हारे बच्चे कितने हैं, पोते नवासे, ये औलाद और माल की ज्यादती, इसी पर फख्र। और मौत आई, मामला खत्म, ये इतनी बड़ी जायदादें, इतनी सारी फैक्ट्रियां, इतनी जमीनें, इतनी औलाद, बच्चे दफन करके आके ऐसा कब्जा करते हैं कि दो दिन के बाद बाप को कोई याद भी नहीं करता, बस इतनी सी हकीकत है फरेब ख्वाब हस्ती की, बस इतनी सी हकीकत है फरेब ख्वाब हस्ती की, आंखें बंद हों और आदमी अफसाना हो जाए, एक कहानी बन गया वो आदमी। आंखें बंद हुई, कब्र में गया, लोग भुला देते हैं, एक कहानी जैसे फर्जी कोई वाकया होता है ना, ऐसी उसकी जिंदगी बन जाती है। ये पूरी हकीकत बयान कर दी कुरान ने इसकी, इन वालम अन्नमल हयात दुनिया लैबुम वहुन वला जीनतुन वतफाखुरुम बैनकुम वतकासुरुम फिल अमवाल वल औलाद। आगे फिर एक और मिसाल देते हैं बारी ताला, कमसल गैसिन आजबल कुफार, उसकी मिसाल उस बारिश की सी है कि उस बारिश से उगने वाली जो सब्जा है, खेती है, वो किसानों को बहुत अच्छी लगती है। बारिश जब बरसती है ना, और उस बारिश से जब पैदावार होती है खेतों के अंदर, और वो खेती लहलहाती है, उसको देख करके किसान का जी क्या होता है, ठंडा होता है, बस वो मजा आ जाता है उसको। वो तो वहां बैठे बैठे एक बस एक सुकून महसूस, भूखा रहेगा 10 दिन तक तो भी उसको कोई फिक्र नहीं उसके अंदर, सुना है कि नहीं। वही जो तहीजो, तहीजो यानी ये लहलहाती और जो खेती देखा, या बात तो कहते हैं उसके बाद तहीजो आगे फतरा हो मुसफर, बात तो कहते हैं खुश्क होने के बाद फिर वो पीली हो जाती। ये खेती की मिसाल इसलिए दी कि ये खेती का बीज डालने के बाद उसका पैदा होना और लहलहाना और फिर पीला होके खुश्क होना और फिर चूरा हो जाना, ये सारा पूरा प्रोसीजर 1.5-2 महीने का है। हर आदमी अपनी आंखों के सामने रोज हर साल इस प्रोसीजर को वो अपनी आंखों से, अपनी जिंदगी का प्रोसीजर तो पूरी जिंदगी का है, 50 साल का, 60 साल का, इंसानी जिंदगी का ऊपर जो बतलाया वो, ये प्रोसीजर बहुत छोटा है, हर साल आदमी देखता है, इसलिए उसको कमसले गैसिन उस बारिश की तरह के जिसने बड़े खेती और सब्जा उगाया, और आज अबल कुफारा नबात हु, उससे उगने वाली खेती और सब्जा किसानों को बहुत प्यारा लगता है, और सुम्म यही जो फिर वो खुश्क होती है, और फतरा हो मुसफर्रम, खुश्क होने की वजह से वो पीली पीली हो जाती है, सुम्म यकून हुताम, फिर क्या हो जाती है, चूरा चूरा और खत्म हो गई। बस दुनियावी जिंदगी का यही हाल, व फिल आखिरत अज़ाबुन शदीदुन व मग़फ़िरतुन मिन अल्लाह व रिदवान, और आखिरत में क्या हुआ, ये तो दुनिया की जिंदगी बतला दी, आखिरत में एक तो बड़ा सख्त अजाब है, किनके लिए, काफिरों के लिए, और दूसरा मग़फ़िरतुन मिन अल्लाह व रिदवान, अल्लाह ताला की तरफ से गुनाहों की बख्शिश और उसकी खुशनुदी है, किसके लिए, ईमान वालों के लिए। गुनाहों की बख्शिश भी बहुत बड़ी नेमत, तो उसकी वजह से आदमी गिरफ्त और पकड़ और अजाब से बचा रहता। अमन जुहानी नार बहुत खिलल जन्नत फकत फाज, जहन्नम से जो बचा लिया गया और जन्नत में दाखिल वो कामयाब। तो गुनाहों की बख्शिश वो खुद अपनी जगह पर बहुत बड़ी नेमत, तो उसके नतीजे में आदमी जो है अजाब से बच जाता है, और फिर वरिजवान मग़फ़िरतु मिनल्लाह वरिजवान, और अल्लाह तआला की खुशनुदी, कोमल हयात दुनिया इल्ला मताउल गुरूर, और ये दुनिया की जिंदगी जो है वो क्या है, बस धोखे का सामान है। जब इंसानी जिंदगी के हर मरहले में वो अपने अगले मरहले पर आदमी खुद क्या करता है, हंसता है, अफसोस करता है कि मैं कैसा बेवकूफ था। जब ये दुनियावी जिंदगी खत्म होगी और आखिरत में पहुंचेगा और आखिरत उसके निगाहों के सामने आएगी, तो पूरी जिंदगी के ऊपर वो क्या करेगा, वही हंसेगा, अफसोस करेगा, अमल हयात दुनिया इल्ला मताउल गुरूर। लेकिन उस वक्त अफसोस काम में आएगा नहीं, इसलिए बारी ताला ने इस आयत के अंदर दुनियावी जिंदगी को बड़े अजीब और गरीब अंदाज में आदमी की दिलचस्पियों का तस्करा करके पूरा एक नक्शा आदमी की जिंदगी का बचपन से लेकर बुढ़ापे तक, मौत तक का खींच दिया। आगे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद नकल करते हैं حدثنا عبد الله بن مسلمة قال حدثنا عبد العزيز بن ابي حازم عن نبيه عن سهل بن سعد قال سمعت النبي صلى الله عليه وسلم يقول. حضرت سهل بن سعد ساعدی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، موضع صوت فی الجنت خیر من الدنیا و ما فیہا، جنت کے اندر ایک کوڑا رکھنے کی جگہ، پوری دنیا اور دنیا کے اندر جو کچھ بھی ہے، جتنی نعمتیں، ان سب سے بہتر ہے کوڑا. پہلے زمانے میں، اس زمانے میں جو یہ دستور یہ ہوتا تھا، کوئی قافلہ کہیں جا رہا ہے اور کسی جگہ ٹھہرنے کیا تجویز ہوا کہ فلاں جگہ قیام کرنا ہے، تو ٹھہرنے کے لیے وہ قافلے والے اپنی جگہ روکنے کے لیے کوڑا ڈال دیتے، جیسے ہم مسجد میں آتے تھے رومال ڈال دیتے، رومال ڈالا یہ ہماری جگہ نکلی ہو گئی، طے ہو گئی، تو وہ کوڑا ڈال دیتے تھے. کوڑے کی وجہ سے گویا اس کی قیام کی، جب دوسرا کوئی وہاں قبضہ کرتا نہیں تھا، تو گویا ایک کوڑا جتنی جگہ روکے گا، تھوڑی سی جگہ. نبی کریم صلی اللہ علیہ وسلم فرماتے کہ جنت کے اندر کوڑے کی جو جگہ ہوگی، تھوڑی سی جگہ، اس کی قدر و قیمت وہ جو ہے اپنی گویا قیمت کے اعتبار سے اور اپنی مالیت کے اعتبار سے اور اپنی اس کی عظمت کے اعتبار سے خیر من الدنیا و ما فیہا، پوری دنیا اور دنیا سے جو کچھ ہے اس سے بہتر، اس دنیا کی اس کے مقابلے میں کوئی حیثیت نہیں، کیونکہ وہ جو تھوڑی سی جگہ ہے وہ بھی ہمیشہ رہنے والی. وَلَغَدْوَةٌ فِي سَبِيلِ اللَّهِ اَوْ رَوْحَةٌ خَيْرٌ مِنَ الدُّنْيَا وَمَا فِيهَا، اور اللہ کے راستے میں، جہاد میں، اللہ کے راستے میں آدمی کا صبح کے وقت چلنا اور یا شام کے وقت چلنا، دنیا اور دنیا میں جو کچھ ہے اس سے بہتر. غدوہ اور روحہ، وہ جو سفر کے اندر وہاں ان کے اسفار چونکہ اونٹوں پر ہوتے تھے، پیدل ہوتے تھے، اس لیے بیچ میں وقفہ کیا جاتا تھا صبح کے وقت، یا وہ کام کیا اوقات، پالیاں کہتے ہیں نا اپنے شفٹ، تو صبح کے وقتوں میں جو کام کیا اس کو غدوہ سے تعبیر کرتے تھے، شام کی شفٹ کو تعبیر کرتے تھے کس سے؟ روحہ سے. گویا ایک شفٹ اللہ کے راستے میں جہاد کے اندر جو گزارا ہوا، ایک شفٹ جتنا وقت، وہ خیر من الدنیا و ما فیہا، دنیا اور ما فیہا سے بہتر. اب دنیا و ما فیہا سے بہتر کا کیا مطلب؟ اس کے دو مطلب بیان. ایک مطلب تو یہ ہے کہ کوئی آدمی جہاد میں یا اللہ کے راستے کے اندر صبح کا وقت لگائے گا، اس پر اللہ تعالی کی طرف سے جو اجر اور ثواب ملے گا، وہ اجر اور ثواب یہ ساری دنیا اور دنیا پوری دنیا میں جتنی بھی چیزیں نعمتیں ہیں، ان جتنے خزانے ہیں، ان سب سے بہتر ہے. کیوں؟ لیکن وہ ثواب باقی رہنے والا ہے، اور یہ ثواب کا مقابلہ کیا گیا کس کے ساتھ؟ دنیا کی چیزوں کے ساتھ، اور وہ بہتر ہے. وہ حضرت سلیمان علیہ نبینا علیہ السلام کا قصہ پہلے بھی سنا چکا ہوں. ایک مرتبہ اللہ تعالیٰ نے ان کے لیے ہوا کو تابع بنا دیا تھا، ایک مرتبہ اپنے پورے دربار کے ساتھ ہوا کے اوپر اڑے چلے جا رہے تھے. ایک بندے مومن نے یہ منظر دیکھا، تو ایسا منظر جب کوئی آدمی دیکھتا ہے تو دل میں حسرت بھی ہوتی ہے، تمنا بھی ہوتی ہے، کاش کیا نعمت اللہ نے دی ہے. ایک بندے مومن نے یہ چیز دیکھی، اس کے دل میں اس پر رشک آیا، اللہ تعالیٰ نے حضرت سلیمان کو اس سے واقف کیا. حضرت سلیمان نے ہوا کو حکم دیا کہ اتار میرے پورے دربار کو، گویا پورا ایک پلیٹ فارم تھا گرے، اور اس کو یوں کہا، بندے مومن کے نام اعمال میں ایک سبحان اللہ سلیمان ابن داؤد کی پوری سلطنت سے بہتر ہے. یہ گویا یہ اس کی حیثیت. تو اس صورت میں گویا اجر اور ثواب کا مقابلہ دنیا کی مادی چیزوں سے کیا گیا. ایک دوسرا مطلب بھی بیان کیا گیا ہے کہ اللہ کے راستے میں جو آدمی نکلے گا صبح آدھا دن یا شام کو آدھا دن، اس پر جو ثواب ملے گا، وہ اگر کوئی آدمی پوری دنیا اور دنیا کے خزانوں کو خرچ کر دے، صدقہ کرے اس کا، और उस पर जो सवाब मिलता है उससे उसका सवाब बढ़े। गोया उस सूरत में मुकाबला, पहली सूरत में तो मुकाबला सवाब का था दुनिया की चीजों के, और दूसरी सूरत में वो भी सवाब कौन सा, अल्लाह के रास्ते में निकलने का सवाब, आधे दिन सुबह का, आधा दिन या शाम का, और ये पूरी दुनिया और उसके खजानों को खर्च करने का सवाब, उस पर जो सवाब उसके मुकाबले में ये आधा दिन निकलने का सवाब ज्यादा है। चुनांचे उसकी भी ताईद होती है हजरत अब्दुल्लाह इब्न रवाहा रजी अल्लाह तआला अन्हु की रिवायत से, जिसके अंदर है एक मरतबा एक लश्कर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सहाबा का एक जगह पर भेजा जिसमें हजरत अब्दुल्लाह इब्न रवाहा का नाम भी था। लश्कर की रवानगी जुमा के दिन सुबह के वक्त थी, तो हजरत अब्दुल्लाह इब्न रवाहा ने यूं सोचा कि लश्कर को जाने दो, मैं जुमा की नमाज हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ पढ़ करके फिर तेजी के साथ लश्कर से जा मिलूंगा। लश्कर सुबह को रवाना हो गया। जुमा की नमाज में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अब्दुल्लाह इब्न रवाहा को देखा, पूछा क्या बात है, तुम्हारा नाम तो उसमें था, तुम अभी यहां हो। उन्होंने अपने इरादे का इशार किया कि मैंने सोचा कि मैं आपके साथ जुमा की नमाज पढ़ने की फजीलत हासिल करूं और मैं फिर तेजी के साथ उनसे मिल जाऊंगा, तो कोई नुकसान भी नहीं होगा। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, लव अनफक्त मा फिल अर्द मा अदरकत फजल गदवती, अगर तुम जमीन के अंदर जितने खजाने हैं उन तमाम को खर्च कर दोगे तो भी वो सुबह से निकले ना, सुबह से निकलकर दोपहर तक चलने ऊपर जो उनको सवाब मिला, तुम उस सवाब का मुकाबला नहीं कर सकते। उस सूरत में गया सवाब का मुकाबला सवाब के साथ, दोनों मतलब बयान किए गए हैं। बहरहाल कहने का हासिल यह है कि हम लोग जो हैं वो दुनिया के मुकाबले में, आखिरत के मुकाबले में दुनिया को तरजीह देते, बल तुसिरून अलहयात अद्दुनिया वल आखिरत खैरुन वअबका। कुरान में भाई ताला फरमाते हैं कि तुम लोग अपनी नादानी नावाकिफियत की वजह से दुनिया की जिंदगी को तरजीह देते हो, हालांकि आखिरत उसके मुकाबले में बेहतर भी है और क्वालिटी के, और आखिरत उसके मुकाबले में बाकी रहने वाली भी है और दुनिया फना होने वाली है। अल्लाह ताला हमें आखिरत की कदरदानी की तौफीक नसीब फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक, अल्लाहुम्मा सल्ले व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व अला आली सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बो व तर्दा बेअदद मा तुहिब्बो व तर्दा। रब्बना ज़लमना अन्फुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। रब्बना आतिना फिद दुनिया हसनतन व फिल आख़िरति हसनतन व क़िना अज़ाबन्नार। ऐ अल्लाह, तो हमारे गुनाहों को माफ़ फरमा, हमारी ख़ताओं से दस्तबर फरमा, तेरी मर्ज़ियात पर हमको ज्यादा से ज्यादा चला कर, तेरी नामर्जियात से हमारी पूरे पूरी हिफाजत फरमा। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीकों और सुन्नतों को अपनी जिंदगी के हर शोबे में जारी करने और अपनाने की तू हमें तौफीक और सआदत अता फरमा। हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीकों की मोहब्बत और गैरों के तरीकों की नफरत हमारे दिलों के अंदर डाल दे, तमाम रजाइल से हमको पाक और साफ फरमा कर महासिन अखलाक से मुजयन फरमा। तेरी मारिफत और मोहब्बत के अनवार से ऐ अल्लाह हमारे कुलूब को मुनव्वर फरमा, तेरी याद से हमारे दिलों को आबाद फरमा। ऐ अल्लाह, एक लम्हे के लिए भी तेरी मासियत और तुझसे गफलत में मुबतला होने से हमारी पूरे पूरी हिफाजत फरमा। दवाम जिक्र और दवा में ताअत की हमें तौफीक अता फरमा। तमाम आमाल में इखलास इत्तेबा और एहतिसाब की कैफियत नसीब फरमा। ऐ अल्लाह, दुनिया के मुकाबले में آخرت کو ترجیح دینے کی تو ہمیں توفیق و سعادت عطا فرما. اے اللہ دنیا کی کم قیمتی بے حیثیتی ہمارے دل و دماغ کے اندر جمع کر اے اللہ آخرت کے لیے کوشش کرنے والا ہم کو بنا دے. اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اے اللہ تو اپنے خزانے غیب سے کفالت فرما. اے اللہ ہمیں کسی کا محتاج و دستنگر نہ بنا, ہماری روزیوں میں برکت اور وسعت عطا فرما. اے اللہ ہماری اولادوں کو عقائد حق علوم نافع اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتیں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے اے اللہ تو ہماری ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے. اللہ ہمیں ہمارے تمام ماتحتوں اور اولاد کو نماز کا قائم کرنے والا بنا دے. نماز کی محبت نماز کا عشق ہمارے دلوں کے اندر ڈال دے. نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا. نماز کا خشوع و خضوع ہمیں عطا فرما. نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمور فرما. عبادات کا اہتمام نصیب فرما. معاملات کی درستگی عطا فرما. معاشرت کا حسن عطا فرما. آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما. آپس کی حق تلفیوں سے اے اللہ تو ہماری پورے پوری حفاظت فرما. مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی انہیں ہم پر لازم کیے ہیں پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق و سعادت عطا فرما. ان کی ادائیگی میں ادنا خیانت اور بددیانتی کے ارتکاب سے اے اللہ تو ہماری پورے پوری حفاظت فرما. ہمیں اپنی کمیوں اپنی کوتاہیوں اپنے قصور اپنے عیوب و ذنوب اے اللہ اپنے اے اللہ خطاؤں کا احساس و ادراک عطا فرما کر اے اللہ ان کی اصلاح کی توفیق عطا فرما. اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما. اے اللہ پچھلے سوا ڈیڑھ مہینے سے ہر ایک دو دن کے فاصلے سے مختلف لوگوں کے جانے کی خبریں برابر سنتے چلے آ رہے ہیں, پتہ نہیں ہماری زندگی کی شام کہاں ہو جائے. اے اللہ ایسی حالت میں موت آوے کہ ہمارے دل ایمان کے نور سے منور ہوں, زبان پر کلمہ طیبہ جاری ہو, تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں. تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو. اے اللہ ایسی حالت میں موت عطا فرما. قبر کے عذاب سے حفاظت فرما. محشر کی ہولناکیوں سے حفاظت فرما. اس دن کی رسوائی سے بچا لے. اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما. اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما. حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما. اللہ نیکیوں کے پلڑے کو جھکا دے. دانے ہاتھ میں نامہ اعمال نصیب فرما. پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر جنت کے اندر دخول اولین نصیب فرما. اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما. مقدمات میں ماخوذوں کو بری فرما. جو جس مصیبت میں گرفتار ہے اللہ اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اللہ اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پورے پوری حفاظت فرما. اے اللہ ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اللہ اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے، شیعیت اور غلبی اے اللہ، شیعیت اور رافضیت کے غلبے اور اے اللہ شر سے اے اللہ عالم اسلام کی پورے پوری حفاظت فرما، اے اللہ امن و امان کی فضائیں قائم فرما، اس ملک کے اندر رہنے والی بسنے والی قوموں میں آپس میں رواداری محبت حسن سلوک کو عام فرما دے، اے اللہ جو لوگ اپنی اغراض کے لیے ان کے قلوب کے اندر نفرت کے بیج بو رہے ہیں اے اللہ ان کی کوششوں کو ناکام کر دے، ان کے ایجنڈوں کو ناکام کر دے، ان کی سازشوں کو ناکام کر دے، اپنے فضل کا معاملہ فرما۔ اللہ تیرے حبیب پاک صلی اللہ تعالی علیہ وسلم نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما، یہاں موجود مجلس میں شریک تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما، آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی آئندہ بھی محروم نہ فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین۔
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔